नमस्कार, समसामयिक कुराकानीबाट यहाँहरू सबैलाई हार्दिक स्वागत छ। साथमा छौं प्राविधिक सहकर्मी मोहम्मद असलम र म मुकुन्द भण्डारी। आदरणीय श्रोता, नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको रक्त संचार केन्द्रले देशभरि मानिसलाई आवश्यक पर्ने रगतको व्यवस्थापन गर्दै आएको छ। विगत 59 वर्षदेखि रक्तदानको क्षेत्रमा काम गर्दै आएको रक्त संचार केन्द्रले अहिले 73 जिल्लामा सेवा दिइरहेको छ। नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको रक्त संचार केन्द्रले कसरी काम गर्दैछ, यसको संरचना कस्तो छ, रक्तदान बढ़ाउन केन्द्रले कसरी काम गरिरहेको छ लगायतका विविध विषयमा केन्द्रित रहेर आज हामी कुराकानी गर्नेछौ। कुराकानी गर्न हाम्रो स्टुडियोमा हुनुहुन्छ नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त संचार सेवाका निर्देशक पवन कुमार गुप्ता। गुप्ता सर, स्वागत छ कार्यक्रममा।
धन्यवाद सर, र सम्पूर्ण श्रोता महानुभावहरूमा नमस्कार।
आज हामी नेपाल रेडक्रस सोसाइटीले गरिरहेको एउटा महत्वपूर्ण पवित्र कामको विषयमा कुराकानी गर्दैछौ। नेपाल रेडक्रस सोसाइटीले गरिरहेको काम मध्येमा रगतको आपूर्तिका कुराहरू, जुन आफ्नो रक्त संचार केन्द्र मार्फत आपूर्ति गरिरहेको छ र दिइरहेको छ, होइन, नागरिकलाई चाहिने रगतको आपूर्ति गर्ने व्यवस्था गरिरहँदाखेरि, मैले अगाडि पनि भने 59 वर्षको इतिहासमा अहिले पनि 73 जिल्लामा यसको आफ्नो सञ्जाल छ। यो भइरहँदाखेरि अहिले रगतको अवस्था के छ?
धन्यवाद क्वेशनको लागि। नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त संचार सेवा र रक्त संचार सेवाहरूबाट देशभरि हामी 73 जिल्लामा रगतको कलेक्सनदेखि लिएर टेस्टिङ अनि आपूर्ति बिरामीलाई उपलब्ध गराउने काम गरिरहेछौ। र संरचनालाई हेर्नु पर्दा हाम्रो एउटा केन्द्रीय रक्त संचार सेवा छ जुन काठमाडौँमा छ, त्यस पछाडि प्रादेशिक रक्त संचार सेवाहरू छ र जिल्ला रक्त संचार केन्द्रहरू छ। त्यो यो तीनटा तहबाट हामी यसले बिरामीहरूलाई रगत उपलब्ध देशभरि गराइरहेछौ। अलिकति हिस्ट्रीमा जान चाहे म,
हजुर,
हिस्ट्रीलाई हेर्नु पर्दा शुरूआतमा लक्ष्मी ब्लड ब्याङ्क दुईटा कोठाबाट, वीर हस्पिटलको दुईटा कोठाबाट शुरूआत भएको र शुरूआती वर्षमा 157 युनिट रगत कलेक्शन गरेर आफ्नो कार्य शुरू गरेका थियौं। तर गत आर्थिक वर्षको रेकर्ड हेर्नुभयो भने देशभरिमा हामी 3 लाख युनिट रगत संकलन गरेर 3 लाख युनिट रगत संकलन गरेर 5 लाख युनिट हामी रगत युनिटहरू बिरामीले उपलब्ध गराउन सफल भएछ र यो दिन प्रतिदिन नम्बर, कलेक्सन नम्बर पनि र आपूर्ति नम्बर पनि बढ्दै गइरहेछ।
भन्नाले विगत भन्दा अहिले रगत दिनुपर्छ भन्ने मानिसहरूमा चेतनाको वृद्धि भएको हो या अरू कुनै कारण छ?
होइन, चेतनाको वृद्धि भएकै हो, किनभने शुरूआतमा हेर्नुभयो भने त पहिला रगत दिनको लागि अहिले विश्व स्वास्थ्य संगठनले पेड डोनेसनलाई पूर्ण रूपमा निस्तेज गरेको छ र नेपालमा पनि त्यही छ। तर शुरूआती कालहरूमा हेर्नुभयो भने त पेड डोनेसनबाट यसको इतिहास शुरू भएको हो, जहाँ हामी पैसा दिन्थ्यौं डोनरलाई, बाबु डोनेसन गरिदियो, त्यो अवस्थाबाट आज हामी भीएनआरबीडी भोलन्टियर नन रिमुनेटेड ब्लड डोनेसनमा आइपुगेका छौ। यो त पक्कै पनि डोनरमा चेतना, रक्तदाताहरूमा चेतना वृद्धि भएको कारणले हो र यो चेतना के भन्छ अरू वृद्धि गर्नुपर्छ, होइन। अहिले पनि रक्तदाताहरूमा विभिन्न खालको मिथहरू छ, त्यो मिथहरूलाई दिन प्रतिदिन हामी चिर्दै जानुपर्छ, त्यसको आवश्यकता छ। यो निरन्तर काम हो सर, यो गरिराख्नुपर्छ।
गुदा सर, नेपालको इतिहासलाई हेर्दाखेरि यहाँले भने जस्तै हिजो पैसा तिरेर रगत दिनु भा भन्नु पर्थ्यो, अहिले चाहिँ रगत दिनेको कमी छैन अथवा बढेका छन्
हिजो
भन्दा, तर पनि रक्तदान प्रतिको मानिसको सोचाइ अथवा यो प्रतिको चासो कस्तो पाउनु भएको छ? यहाँ त यो क्षेत्रमै काम गरिराख्नु भएको छ,
चासो एकदम पोजिटिभ छ, होइन। रक्तदान गर्नुपर्छ भने सबैको मनमा छ, तर कता कता हुन्छ नि विभिन्न खालको डरहरू पनि छ, होइन। के डरहरू छ अहिले, म के भन्छ कमजोर हुन्छु कि, होइन, कमजोर हुँदैन रक्तदान गरेर। रक्तदाताहरूलाई म के भन्न चाहन्छु, अथवा आम जो रक्तदाता बन्न सक्छ, होइन, सबैजनाले रक्तदान गरि नै हाल्छ, जरुरी छैन, किनभने रक्तदान लिनुभन्दा पहिला एउटा स्क्रिनिङ टेस्ट गर्छौ हामी, जुन स्क्रिनिङ टेस्टमा उमेरदेखि लिएर 18 वर्ष कट्नु पर्यो। हालाकि 16 वर्षमा रक्तदान गर्न सकिन्छ, तर नेपालमा 18 वर्ष हामी पोलिसीमा राखेका छौँ। त्यो 18 वर्षको हुनु पर्यो, 45 केजी कमसेकम तोल हुनु पर्यो, उसको ब्लड प्रेसर, पल्स, होइन, सबै कुरा हेर्छौ। यदि त्यसमा फिट भयो भने त्यो व्यक्ति मात्रै रक्तदान गर्न सक्छ, होइन। र म के भन्न चाहन्छु रक्तदाताहरूलाई कि हाम्रो शरीरमा के भन्छ, पुरुषमा पर केजी बडी वेटमा 76 ml रगत हुन्छ र महिलामा 66 ml हुन्छ, होइन, यो कुरा सबै रक्तदाताले अलिकति सिरियस भएर सुनिदिँदा हुन्छ।
हजुर,
पुरुषमा 76 ml रगत हुन्छ पर केजी बडी वेटमा, र महिलामा 66 kg रगत हुन्छ। साइन्सले के भनेको छ, रिसर्चहरूले के भनेको छ कि हाम्रो दैनिक काम गर्नको लागि 50 ml पर केजी बडी तोलको रगत भयो भने सफिसियन्ट छ हामीले दैनिक कामको लागि।
त्यसो भए महिलाहरूमा 16 ml बढी हुने रहेछ,
16 ml र पुरुषमा 26 ml बढी हुने भयो। अब त्यो बढी रगतबाट पनि पर केजी बडी वेट 8 ml ले डोनेसन गरिदियो भने डोनेसन पूरा हुन्छ। जुन रगत खेर गइरहेछ उसको शरीरलाई चाहिएको छैन, त्यो खेर गइरहेको रगतको आधा मात्रै डोनेसन गर्यो भने डोनेसन पूर्ण हुन्छ। यो एउटा कुरा छ भने
हजुर,
यो यो महत्वपूर्ण कुरा छ, त्यसैले डराउनु पर्ने कतै आवश्यक।
यहाँले यो भन्नुभयो होइन, तर सामान्य के दुर्घटना भयो काहीँ कि त्यस्तो ब्लिडिङ भयो भने रगतको अभाव भयो रगत चाहिन्छ भन्छन्, तर यति बढी रहेछ नि त किन आत्तिन्छन्?
होइन, त्यहाँ बढी रक्तस्राव भयो कि किनभने कुनै एक्सिडेन्ट भयो।
हजुर,
त्यो एउटा बिरामीले तपाईँ एक्सिडेन्ट भएको साइटबाट हस्पिटलसम्म ल्याउँदा हस्पिटललाई अथवा डाक्टरलाई त थाहा छैन नि कि कति रक्तस्राव
कति गयो, थाहा नभएर मात्र त्यो
थाहा छैन नि होइन। त्यसको के भन्छ यो र ब्लड भनेको यस्तो हो नि सर कि जुन रगत आरबीसीको आयु जम्मा 120 दिन हो एभरेजमा, 120 दिनपछि त्यो आरबीसी मरेर नै जाने हो होइन। नयाँ आरबीसी हाम्रो शरीरमा फर्मेसन हुन्छ, नयाँ ब्लड सेलहरू फर्मेसन हुन्छ। जुन खेर गइरहेको सेलहरू छ त्यो दान गर्ने हो हामी। जुन आज कसैले डोनेसन गर्यो भने 4-8 हप्ताभित्र जुन उसको शरीरमा सेलको कमी भयो त्यो 4-8 हप्ताभित्र त्यो कम्प्लिट रूपमा पूरा हुन्छ। 3-4 दिनभित्र जुन उसको प्लाज्माको कमी भयो त्यो कम्प्लिट रूपमा रिकभर हुन्छ। त्यसैले त डोनेसन पछाडि हामी के भन्छौँ, बढीभन्दा बढी पानी खानुहोस्, बढीभन्दा बढी के भन्छ फ्लुइड पदार्थहरू खानुहोस्, ताकि जुन प्लाज्मा कमी भएछ त्यो चाँडोभन्दा चाँडो फुटाउन।
अलिकति पनि कमजोरीको महसुस हुँदैन रक्तदान गर्दाखेरि
सर?
यहाँहरू सम्पर्क भयो होला नि, धेरैसँग हुन्छ,
भएछ
दैनिक कामै भइहाल्यो
होइन। यस्तो पनि होइन कि कुनै रियाक्सनै हुँदैन, त्यस्तो पनि होइन, रियाक्सन हुन्छ, त्यसको सामान्य रियाक्सन हुन्छ। त्यसको रेट चाहे फ्रिक्वेन्सी चाहे एकदम कम छ। 100 जनाले रक्तदान गर्यो भने 1 जनाले कहिले कहीँ रियाक्सन हुन्छ होइन, नहुने नै होइन होइन, तर फेरि त्यो रिकभर हुन्छ चाँडै। आज नेपालमै हामी भन्दा के भन्छ नेपालमै 100 पटक भन्दा बढी गर्ने रक्तदाताहरू छ। उनीहरूसँग कुराकानी गर्नुभयो भने कहिले पनि यो कुराहरू गर्दैन, एकदम फिट एन्ड फाइन छ। प्रत्येक 90 दिन कट्यो, 91 दिनमा आएर उहाँहरू डोनेसन गर्नुहुन्छ होइन।
आज रक्तदान गर्ने भने कसरी थाहा हुने, अब कुन बिन्दुलाई चाहिँ 90 दिनको मान्ने होइन, कसरी गर्ने, यो केही हुन्छ त्यस्तो?
यस्तो छ, आज कसैले रक्तदान गर्यो भने आजको दिनलाई मान्ने हो, आजदेखि 90 दिन कट्नु पर्यो। 3 महिना भन्छौँ हामी सामान्य, 90 दिन कट्नु पर्यो, 91 दिनमा फेरि हामी डोनेसन गर्न सक्छौँ।
रक्तदान प्रति मानिसको चासो बढेको छ, विगत भन्दा रक्तदान गर्नेहरू संख्या बढेको छ भन्नुभयो होइन, तर पनि रगतको अभाव भइरहेको हुन्छ होइन। रक्तदान किन गर्ने, योबाट के फाइदा छ भन्ने हामीले नबुझाउन सकेको हो कि त्यही कारणले पनि अहिले रगतको कमी भयो कि संख्या बढे पनि तुलनात्मक रूपमा चाहिँ रगत कमी भयो भन्ने कुराहरू हामी सुनिरहेका छौँ। अहिले पनि रक्त सञ्चार केन्द्रहरूमा रगत खोज्नेहरूको भिड लागिरहेको हुन्छ, किन होला सर?
यसलाई म 2-3 वटा आयाममा एनालाइज गर्न चाहन्छु। सबभन्दा पहिला त रक्तदान गरेर के हुन्छ, के फाइदा हुन्छ, फाइदा छ यसको। तपाईँ यदि नियमित रक्तदाता हुनुहुन्छ भने अभियसली तपाईँको रक्तदान गर्नुभन्दा अगाडि तपाईँको हामी एकचोटि हेल्थ चेकअप गर्छौँ,
नियमित चेकअप हुन्छ,
नियमित चेकअप। यो नियमित चेकअपले गर्दा तपाईँले स्वस्थ हुनको लागि कतै न कतै उत्प्रेरणा मिल्यो
होइन।
प्रत्येक 3-3 महिनामा तपाईँको पल्स, तपाईँको ब्लड प्रेसर, तपाईँको हेमोग्लोबिन यो कुराहरू चेक भयो भने त तपाईँ आफूलाई हेल्दी फिल गर्नुहुन्छ। अर्को कुरा, तपाईँहरूले दिएको रगत जुन छ त्यो रगत त कहाँ जान्छ? कसै न कसैको जान जोगाउनलाई जान्छ होइन। यो त ठूलो दान हो नि, दानहरू मध्ये सबभन्दा महादान भनेको कसैले जीवन दान दिनु भनेको महादान हो। पैसा दान, यो दान, जग्गा दान, त्यो दान त सबले गर्छ, तर जीवन दान गर्नु सबभन्दा उच्चतम दान हो। र तपाईँ हाम्रो रगतले, रक्तदाताको रगतले यदि कसैको जान जोगिरहेछ भने त्यो कति ठूलो सन्तुष्टि कुरा हो, आफै महसुस गर्नुपर्छ।
जुन रगत हाम्रो खेर गइरहेको छ, सेलहरू मरेर जान्छ,
खेर गइरहेछ। त्यसैले म सबै रक्तदातालाई, जो महानुभावहरूलाई के अनुरोध गर्न चाहन्छु कि नियमित रूपमा रक्तदान गरौँ होइन, ताकि रगतको अभाव नहोस्। दोस्रो म के आन्सर, अभावको कुरा आयो। अभाव यस्तो हो सर, रगत भन्न बित्तिकै आम जनतामा रगत बुझिन्छ, तर हामी ब्लड ब्याङ्क कर्मीहरूले सामान्यत 48 प्रोडक्ट दिले म बुझ्छु
रगत
भन्न बित्तिकै मेरो दिमागमा 48 अब कुन माग्या छ कुन माग्या छ चारवटा त ग्रुप छ नि होइन ए ए ए ब्लड ग्रुप बी ब्लड ग्रुप एबी ब्लड ग्रुप ओ ब्लड ग्रुप यसमा आरएच पोजिटिभ छ आरएच निगेटिभ छ त चार दुना आठ हुने भयो अब एउटा ग्रुपबाट हामीले डाक्टरहरूले हस्पिटलमा के डिमान्ड हुन सक्छ या त होल ब्लड दिनुहोस् या त पीआरबीसी प्याक्ड रेड ब्लड सेल मागेको हुन सक्छ या त फ्रेस फ्रोजन प्लाज्मा मागेको हुन सक्छ अथवा प्लेटलेट रिच प्लाज्मा मागेको हुन सक्छ प्लेटलेट कन्सन्ट्रेट मागेको हुन सक्छ क्रायो प्रिसिपिटेट मागेको हुन सक्छ एउटा ग्रुपबाट अब 848 मध्ये जे पनि माग भएको हुन सक्छ अब यो रगत बनाउन मिल्दैन साइन्स त आजसम्म सक्षम भएको छैन यो बनाउनलाई यो रगत भन्ने आपूर्ति कस्तो छ नि कि एउटा मानवबाट अर्कोमा के भन्छ मानवसम्म पुर्याउने हामी माध्यम मात्रै हो होइन अब यो जुन कुरा बनाउन मिल्दैन त्यो कुरा 24 घण्टा 365 दिन 48 प्रोडक्ट स्ट्यान्ड बाई राख्नु यो बडो चुनौती छ च्यालेन्जिङ छ तर हामी गरिरहेछौँ होइन सम्भव त गरिरहेछौँ हामी खास गरिकन नेगेटिभ ग्रुपहरू जुन आयो त्यसको म्यानेजमेन्ट एकदम चुनौती छ
डिमाण्ड कसको छ बढी
डिमाण्ड त पोजिटिभहरूको बढी छ किनभने नेगेटिभको दाता पनि कम छ जम्मा हाम्रो तथ्याङ्कले के भन्छ नेपालमा 2-3% बीचमा सम्पूर्ण नेगेटिभहरूको जनसङ्ख्या छ जसमध्ये 2-3% बीचमा ए नेगेटिभ पनि छ बी नेगेटिभ पनि छ ओ नेगेटिभ पनि छ एबी नेगेटिभ पनि छ
होइन
उनीहरू बिरामी पनि कम पर्छ होइन जनसङ्ख्या कम छ त बिनामी पनि कम पर्छ त्यसैले रेगुलर माग पनि छैन यसको त्यसैले हामी नेगेटिभ दाताहरूलाई के अनुरोध गर्न चाहन्छौँ कि तपाईँहरू जुन हाम्रो क्याम्प भइरहेको हुन्छ नि ठाउँ ठाउँ प्रत्येक दिन हाम्रो क्याम्प भइरहेछ त्यो क्याम्पमा तपाईँ नदिनुहोस् उहाँले दिएको रगत यदि माग भएन भने खेर मात्रै जाने हो जति बेला बिरामी कुनै बिरामी नेगेटिभ बिरामीले डिमान्ड हुन्छ त्यति बेला हामी फोन गर्छौँ होइन हामीसँग डाटा छ नेगेटिभ डोनरहरूको फोन गर्छौँ 2-4 फोन गर्यो भने कोही एक न एकजना दाता तयार हुनुहुन्छ तुरन्तै हामी उहाँबाट रगत कलेक्सन गरेर बिरामीले जुन प्रोडक्टको माग भएछ त्यो प्रोडक्ट हामी बनाएर त्यसलाई सेवा गर्छौँ सर अब अर्को रह्यो अभाव हुनुको अर्को कारण के छ यो सिजनल अभाव हो जस्तै दसैँ तिहारमा अभाव देखिन्छ होइन काठमाडौँमा खास गरी अरू केन्द्रमा पनि देखिन्छ दसैँ तिहारमा किन अभाव देखिन्छ कि जति पनि रक्तदाताहरू छ हाम्रो उपत्यकामा अथवा ठूलो ठूलो सहरमा उहाँहरू दसैँ तिहार मनाउनको लागि आफ्नो मूल थलो घर जान्छ रगत दिने छोड्नुहुन्छ त्यसैले त्यो टाइममा कम हुनु स्वाभाविक हो त्यसैले त्यो कमी नहोस् भनेर त्योभन्दा पहिला नै हामी अलिकति बढी कलेक्सन गरेर राख्छौँ कि दसैँदेखि तिहारसम्म हाम्रो कमी नहोस् अर्को कमी के देखियो अहिले तत्कालै देखिरहेछ तराईको क्षेत्रमा विराटनगरमा रगतको कमीको न्युज आयो होइन चितवनमा कहिले कहीँ आउँछ नेपालगंजतिर आउँछ किनभने अहिले गर्मी यस्तो प्रचण्ड बढाएछ कि यो गर्मीको कारणले गर्दा रक्तदातामा कमी आएको त यो सामान्य कारणहरू हो कि
किन गर्मीमा रक्तदान गर्नु हुँदैन र
गर्मीमा रक्तदान गर्न मिल्छ नमिल्ने होइन तर इन्भाइरोमेन्ट चाहिँ हुनुपर्छ धेरै गर्मीमा रक्तदान गर्यो भने रियाक्सन हुन्छ कि भन्ने डर एउटा हुन्छ डोनर एडभर्स रियाक्सनहरू हुन सक्ने सम्भावना हुन्छ त्यसैले रक्तदाताहरू अब गर्मी त आफैमा पनि असहज परिस्थिति हो
हजुर
र असहज परिस्थितिमा डोनेसन गर्न हुँदैन
जस्तै आज मैले रक्तदान गरेँ उदाहरणलाई कुनै एउटा व्यक्तिले अथवा कसैले गर्यो भने त्यसको आयु कति हुन्छ त्यो रगतको
त्यो रगतको यस्तो छ आयु होल ब्लड हो भने 35 दिन आयु हुन्छ
हजुर
त्यो रगतलाई आज कलेक्सन भएको रगत 35 दिनभित्र हामी कुनै माग भए अनुसार बिरामीलाई उपलब्ध गराउँछौँ यदि पीआरबीसी हो भने हामी 42 दिनसम्म त्यसको आयु हुन्छ स्टोर गर्छौँ 42 दिनभित्र कसैले उपलब्ध गराउँछौँ यदि फ्रेस फ्रोजन प्लाज्मा हो भने 6 महिनासम्म त्यसलाई स्टोर गरेर राख्न सक्छौँ माइनस तापक्रममा होइन यदि प्लेटलेटको प्रोडक्ट हो चाहे त्यो प्लेटलेट रिच प्लाज्मा होस् चाहे त्यो प्लेटलेट कन्सन्ट्रेट होस् यसको आयु 3-5 दिन मात्रै हुन्छ
अनि यति रगत राख्नुलाई यति समय कुर्नुपर्ने होइन लामो समयसम्म राख्नुपर्ने हुन्छ भण्डारको व्यवस्था कसरी गर्नु सबै ठाउँमा त यो नहोला नि कहिले काहीँ त्यसले बिग्रिन पनि सक्छ
होइन भण्डारणको व्यवस्था हाम्रो सबै केन्द्रहरूमा छ सर भण्डारणको लागि जस्तै भने होल ब्लडलाई जति पनि रातो समग्रमा भन्दाखेरि म क्याटेगोरी वाइज कुरा गर्छु म रातो जति रक्तहरू छ नि त्यसलाई हामी +2-+6 डिग्रीको तापक्रममा हामी स्टोर गर्छौँ त्यो फ्रिज आउँछ होइन रेफ्रिजरेटर आउँछ जो रेफ्रिजरेटर हाम्रो सबै केन्द्रहरूमा छ जहाँसम्म पीआरपी रह्यो प्लेटलेट प्रोडक्टहरू, प्लेटलेट कन्सन्ट्रेट अथवा प्लेटलेट रिच प्लाज्मा, यसको यसलाई राख्नको लागि +22 डिग्रीको एभरेजमा, +22 डिग्रीको तापक्रममा कन्स्टान्ट एजिटेसनमा एजिटेटरमा राख्नुपर्छ। त्यो इक्विपमेन्ट पनि हामीसँग छ र जहाँ जहाँ यो सेवा छ, जुन जुन केन्द्रबाट यो सेवा छ नेपालमा रेड क्रसको ब्लड ब्याङ्कहरूमा, त्यहाँ यो इक्विपमेन्ट छ। र यो एफएफपी फ्रेस फ्रोजन प्लाज्मा, फ्रेस फ्रोजन प्लाज्मा राख्नको लागि हामीले डिप फ्रिज भन्छ नि, माइनस तापक्रम आइस बनाउने फ्रिज, त्यसलाई आइस अवस्थामा राख्छौँ हामी। र यो पनि डिप फ्रिज पनि, जहाँ यो पीएफएफपीको सेवा छ त्यहाँ डिप फ्रिज छ सर। सो इक्विपमेन्टहरू हामीसँग छ होइन, र त्यो त्यसमा स्टोरेज गरेर हामी राख्यौँ।
सर्वले एउटा व्यवहारिक कुरा पनि सोधिहाले, कहिले चासोको विषय हुन्छ, धेरै पनि कुराहरू हुन्छ, यो रगत लग्दाखेरि काखमा च्यापेर लग्छन् नि, यो पनि देखिन्छ कहिले काहीँ?
होइन, पहिला त सुनिन्थ्यो, अहिले छैन सर। त्यो पहिला सुनिन्थ्यो, अहिले छैन। अब त्यो त्यो के हो कि हामी जुन कम तापक्रममा रगत राखिएको हुन्छौँ त्यसलाई रुम टेम्परेचरमा ल्याएर ट्रान्सफ्युज गर्नुपर्छ। त्यसैले रुम टेम्परेचरमा ल्याउनको लागि कता कता सुनिन्थ्यो, मैले आफैले देखाएको छैन, म हस्पिटलहरू भिजिट गरिरहेको हुन्छु, विभिन्न डाक्टर साहबहरूसँग भेटिरहेको हुन्छु, देखाएको छैन। त्यो रुम टेम्परेचरमा ल्याउनलाई त हामी बिरामीको टेबलमा पनि 10 मिनट राख्यौँ भने रुम टेम्परेचरमा, अथवा 20 मिनट तापक्रम हिसाबले, इन्भाइरोमेन्टको तापक्रम कस्तो छ त्यो हिसाबले आउँछ। तर अहिले काखीमा चापेको चाहिँ छैन सर, सुधार भएको छ। पहिला रगत हामीले इस्यु गर्दा के भन्छ, पोलिथिनको ब्यागमा इस्यु गर्थ्यौँ, तर आज हेर्नुहुन्छ भने रगत माग हुन बित्तिकै कोल्ड चेन बक्स हुन्छ सबैसँग, सबै सुधार हुँदै गइरहेछ दिन प्रतिदिन सर।
अनि सञ्जाल कस्तो छ, सबै ठाउँमा रगत पुर्याउन सक्छ कि रेड क्रसले, अन्य संस्थाहरू पनि सहकार्य गरेको छ कि, यहाँ कसरी काम गर्दै हुनुहुन्छ?
सहकार्यमा त छ, सहकार्यमा जस्तै अब नेपाल सरकार हामीसँग सहकार्यमा छ, उहाँहरूले नीति नियम बनाइदिनु भएको छ, जुन नीति नियमको अन्तर्गत रहेर हामी काम गरिरहेका छौँ। अरू हाम्रो रेड क्रसको पार्टनर नेसनल सोसाइटीहरू आउँछ, विश्व स्वास्थ्य संगठन हामीसँग सहकार्यमा छ होइन, जस्तै क्वालिटी कन्ट्रोलको पार्टमा विश्व स्वास्थ्य संगठनको विगत लामो समयदेखि हामीसँग सहकार्य छ। र यो अब प्रदेश रक्षसञ्चार सेवाहरू छ, जिल्ला रक्षसञ्चार सेवाहरू छ, यो सबै हुँदाहुँदै डिमाण्ड भनेको सबभन्दा बढी के छ, उपत्यकामा छ सर। जिल्लाहरूभन्दा उपत्यकामा डिमाण्ड सबभन्दा बढी छ, त्यसैले रक्तदाता पनि यही बढी छ, डिमाण्ड पनि यही बढी छ। तर अझै पनि रक्तदाताहरूले हुन्छ नि, नम्बर रक्तदाताहरूको नम्बर बढाउनु पर्ने आवश्यकता देखिन्छ। यसैमा एउटा सन्दर्भ जोड्न चाहेछ,
मैले यहाँ सोध्न खोजेको, यहाँ नेपालमा रक्तदानको क्षेत्रमा काम गर्ने अथवा रगत संकलन अथवा वितरण कुराहरू छन् जो यहाँले गरिराख्नु भएको छ नि, एउटा रक्त सञ्चार केन्द्र मात्र हो, अन्य संस्थाहरू पनि गरेका छन् भनेको?
अन्य संस्थाहरू, प्राइभेट हस्पिटलहरू पनि छ होइन, जस्तै अब नाम नलियो प्राइभेट हस्पिटलहरूको आएको छ। तर अब यसमा म अलिकति डिप डिस्कसनमा जान चाहेन, किनभने यो पोलिसी लेभलको कुरा हो, पोलिसी लेभलमा अब एउटा लाइन लेखिएको छ, अब त्यसलाई कसले कसरी व्याख्या गर्ने हो होइन, त्यो अब फरक प्रसङ्ग भयो।
तर रेड क्रसलाई मात्र अधिकारिकता दिएको भन्ने कुराहरू पहिला थिए, हामी पढ्थ्यौँ होइन, तर अहिले के छ भन्नु खोजेको बुझ्नु मात्र।
स्वास्थ्य नीति जुन 1991 स्वास्थ्य नीति आयो, त्यसमा रेड क्रसलाई सोलो अथोरिटी दिएको थियो रक्त सञ्चारको लागि। र यो रेड क्रसको सोल अथोरिटी दिएको कारणले म भन्छु है, रेड क्रसले आफ्नो जिम्मेवारी सधैँ बोध गर्छ होइन, यो रक्त सञ्चार मात्रै काम छैन, हाम्रो अरू डिसास्टर म्यानेजमेन्ट होइन, हेल्थ स्वास्थ्य सम्बन्धी कम्युनिटीमा धेरै कामहरू गर्छ।
तर रेड क्रसको सबैभन्दा सक्सेस प्रोजेक्ट यही हो नि,
सबै सक्सेसफुल छ, त्यो मध्ये यो पनि हो। अब त्यो
औला उठाउन नसकेको प्रोजेक्ट हो नि त, होइन,
आफ्नो ड्युटी सम्झेर देशभरि सञ्जाल हामी रेड क्रस 77 जिल्लामा छ, 77 जिल्लामध्ये यसले 73 जिल्लामा उपस्थिति, त्यही हुन्छ नि एउटा भावबोध भएर हामी भएको छ। तर यो नीतिलाई समय समयमा परिवर्तन गर्दै 71 जुन पोलिसी आयो रक्त सञ्चार नीति, त्यसमा के गर्यो, जुन सोल अथोरिटी थियो त्यसले सरकारले के गर्यो, हटाइदियो। अब प्राइभेटहरू पनि के भन्छ पार्टनरहरू यो ब्लडमा आयो, राम्रो कुरा हो होइन, किनभने जसले सेवा गरे पनि सेवा गर्नु पर्यो, बिरामीले टाइममा रगत पाउनु पर्यो, क्वालिटीको रगत पाउनु पर्यो होइन, त त्यो अवस्था छ। अहिले सोल अथोरिटी नेपाल रेड क्रससँग छैन, तर त्यही पनि रगतको अभाव भयो भने हामी नै जिम्मेवार हुन्छौँ होइन, मिडियाहरू हामी कहाँ आउँछ होइन, यस्तो यो अवस्था छ सबैले।
रगत आफै पनि दान हो, रक्तदान महादान भन्छौ, जीवनदान भन्छौ,
नो डाउट छ
यसमा भन्छौ, तर रगत लिँदाखेरि पैसा लिइन्छ,
एकदम राम्रो क्वेशन हो,
बुझाइयो, हामी त किन्नु पर्ने हुन्छ भन्ने आम नागरिकको बुझाइ छ।
एकदम राम्रो क्वेशन हो,
रगतको पैसा हो या त्यो व्यवस्थापन के हो?
अब यो पैसा जुन छ नि यो सेवा शुल्क हो कि रगत जहिले पनि निशुल्क भएछ,
हजुर,
रगतको मूल्य कहिले पनि कसैबाट पनि कसैले पनि लिया छैन। यो पैसा के हो भन्दाखेरि जुन जो व्यक्ति रगत लिन आउँछ त्यो व्यक्तिहरूलाई के अनुरोध गर्न चाहन्छु म, कि तपाईँहरूको चाहिँ बिल जुन दिन्छौ नि हामी,
हजुर,
रेड क्रसले, केन्द्रीय रक्त संचारले अथवा अन्य हाम्रो रक्त संचारहरूले जुन बिल दिन्छ, बिल एकचोटि पढिदिनुहरूलाई, त्यहाँ के लेखा छ। रगत कलेक्सन गर्नलाई ब्लड ब्याग त चाहियो नि सर, ब्लड ब्याग त अभियसली रेड क्रसले किन्नै पर्छ होइन। त्यस पछाडि त्यो रगत ल्याइसके पछाडि त्यसमा अब विश्व स्वास्थ्य संगठनले र हाम्रो रक्त संचार नीतिले पनि के भनेको छ कि चारवटा म्यान्डेटरी टेस्ट गर्ने पर्छ। त्यो चारवटा टेस्ट के हो? एचआईभी 1 & 2, हेपेटाइटिस बी, हेपेटाइटिस सी र सिफिलिस। यो चारवटा टेस्टको केही न केही त कस्ट हुन्छ, हामी रेड क्रसले किन्छ नै यो टेस्ट। त्यस पछाडि आयो क्रस म्याच त गर्नु पर्यो, क्रस म्याच पनि एउटा टेस्ट होइन। त्यस पछाडि के भन्छ, टी सेट दिन्छौ, हामी यही टेस्टहरू लिन्छौ, मेटेरियल चार्ज हो त्यो। रक्त रक्त संचार सेवा नेपाल रेड क्रस सोसाइटीको कस्ट रिकभरी बेसिसमा चलिरहेछ र त्यो पनि पार्सियल कस्ट रिकभरी हो। आखिर रगत संकलन गर्नको लागि हामी फिल्डमा जाँदा भोलन्टियर युज गर्छौँ, हामी हाम्रो स्टाफ जान्छ, गाडी जान्छ, गाडीमा ड्राइभर हुन्छ, डिजल लाग्छ, त्यो खर्चहरू स्टाफको सेलरी छ, त्यो खर्चहरू कतै पनि जोडिएको छैन। जो विशुद्ध मेटेरियल कस्ट भन्छौ त्यो मात्रै लिया छौ। आज पनि फेरि पनि सबै महानुभावहरूसँग के अनुरोध गरे, रगत निशुल्क छ, रगतको पैसा कहिले पनि लिएको छैन, भविष्यमा पनि लिने छैन, त्यो मेटेरियल चार्ज हो, टेस्टिङ चार्ज हो।
अब रगतको कुरा गर्दाखेरि यहाँले भन्नुभयो विगतमा एक किसिमले यसको सुरुवात भयो भने अहिले चाहिँ फरक ढंगले आएको छ, रक्तदाताहरू बढेका छन् भनिरहँदाखेरि यति हुँदाहुँदै पनि रगतको अभाव भएको छ, कहिलेकाहीँ अभाव सुनिन्छ होइन, यस्तो कहिलेकाहीँ रगतको अभाव भयो, रक्तदान गर्नु पर्यो भन्ने समाचारहरू पनि आउँछन्, यहाँहरूले पनि आह्वान गर्नुहुन्छ होइन। अब जनसङ्ख्या बढ़िरहेको छ विगतमा, अलिकति संचार माध्यमहरूको पनि व्यापकता बढ़ेको छ, यहाँहरूले पनि प्रचार गरिराख्नु भएको छ, तर पनि जसरी रक्तदान हुनु पर्थ्यो नि त्यो हुन सकेको छैन, त्यसको व्यवस्थापन गर्न यहाँहरू कसरी अगाडि बढ्दै हुनुहुन्छ?
एकदम, अब यो रगतको यस्तो छ, रगत दाता पनि बढ़िरहेछ, रगतको सँगै माग पनि बढ़िरहेछ। अब यो माग कसरी बढ़िरहेछ? अब पहिलाको तुलनामा अहिले हेर्नुभयो भने त स्पेशलिस्ट डाक्टरहरूको जनसंख्या देशमा बढ्दै गइरहेछ,
हजुर
होइन, स्पेशलिस्ट हस्पिटलहरू होइन संख्या पनि थपिँदै गइरहेछ देशमा र बढ़ी काठमाडौँमा थपिरहेछ। जुन जटिल भन्दा जटिल रोग पहिला हामी नेपालीहरू बाहिर देशमा गएर ट्रिटमेन्ट गर्थ्यो, त्यो ट्रिटमेन्ट यही हुन थालेछ, यसले कतै न कतै रगतको माग त बढ़ाउँछ। त्यसैले माग बढ़ेको हो र तुलनात्मक रूपमा दाता पनि बढ़ेको हो, तर माग बमोजिम तुलनात्मक रूपमा दाता चाहिँ बढ़न सकेको छैन। अब दाता बढ़न नसकेको कज एउटा म भन्छु, 63-64 सालतिर,
हजुर,
त्यो अब एक्ज्याक्ट मलाई डेट यसले सम्झना भएन, नेपाल रेडक्रस सोसाइटीले रक्तदाता उत्प्रेरणा कार्यक्रम हामी एकदम जोड़सोड़ले चलाएको थियो, र त्यति बेला चलाउँदा रक्तदाता एकदम बढ़ेको पनि थियो, तर 63-64 साल र अहिले हामी 80-81 छौ,
17-18
जति बेला मोटिभेट डोनरहरू भएको थियो, त्यो डोनरहरू आजको मितिमा आएर उमेर बढ़दै गयो, कसैलाई डायबिटिज, कसैलाई प्रेसर, कति रगत दिन नसक्ने अवस्थामा। तर यो नयाँ जेनेरेसन जुन आयो, त्यो जेनेरेसन त सक्यो, नयाँ जेनेरेसन जुन आयो त्यो जेनेरेसनलाई हामी मोटिभेट गर्न सकेका छैनौ।
अब त गर्नु पर्यो नि त, यहाँको दायित्व हो नि त, रगत मात्र मागेर भयो त
ठिक छ सर, त्यो त हामी गरिरहेछौ दिन प्रतिदिन गरिरहेछौ। अब यसमा के हेरेको मैले कि अब जुन जेनेरेसनहरूले खडा भएको छ रक्तदाता बढ्नको लागि, त्यसलाई मोटिभेट गर्नु आवश्यक छ, र हामी रेड क्रसले, अब रेड क्रसको आर्थिक अवस्थाले भ्याएसम्म हामी गरिरहेछौ सर,
हजुर,
देशैभरि गरिरहेछौ।
हामी कुराकानीको अन्त्यन्ततिर पनि पुगेका छौँ। अब धेरै कामहरू गर्दाखेरि नीतिगत समस्या पनि देखिन्छन्, धेरै ठाउँमा देखिन्छन् होइन। यहाँहरू एउटा पवित्र उद्देश्यका साथ मानिसको ज्यान बचाउने कार्य, रक्तदान होइन जस्तो कार्यमा, रक्तदान जीवनदान जस्तो कार्यमा काम गरिराख्नु भएको छ, दैनिक रूपमा चाहिँ बिरामीहरूलाई आवश्यक पर्ने रगतको व्यवस्थापन पनि गरिराख्नु भएको छ। अहिलेको नीतिगत समस्याहरू पनि छन् कि यहाँहरूलाई केही परिमार्जन गर्नुपर्ने, यहाँहरूलाई लागेका कुराहरू पनि छन् कि केही गरिदियो भने रक्त सञ्चार केन्द्रलाई अझै रगत संग्रह गर्न सजिलो हुन्थ्यो अथवा यसका हरेक पाडा हुन्छ नि कानुनी झन्झटहरू।
हजुर हजुर, अब यसमा नीतिगत समस्या त म भन्दिनँ यसलाई, होइन जे नीति छ त्यो त हामी रेड क्रस तटस्थ भएर हामी पालना गरेर अगाडि बढ्छौँ। तर मैले के अनुरोध गर्न चाहन्छु सरकारसँग र अरू स्टेक होल्डरसँग, जुन नीति छ त्यो नीति साँच्चीकै ब्लड ब्याङ्कमा फलो भएको छ कि छैन त्यसलाई मोनिटरिङ भन्छौँ हामी, मोनिटरिङ गर्नु पर्यो। कहिलेकाहीँ कता कता अप्रिय कुराहरू सुनिन्छ, होइन त्यो साँच्चीकै हो कि होइन, हो भने रिवार्ड एन्ड पनिसमेन्ट सिस्टम त्यहीँनिर लगाउनु पर्यो होइन। र कार्यक्रमको अन्तमा हुँदा म एउटा कुरा छुटाउनु हुँदैन, आज जेठ 32 गते, यो आउँदो जेठ 32 गते अंग्रेजी तारिक हिसाबले जुन 14 विश्व रक्तदाता दिवस हो, त्यो विश्व रक्तदाता दिवसको अवसरमा सम्पूर्ण रक्तदाताहरूलाई म धन्यवाद दिन चाहन्छु र अनुरोध पनि गर्न चाहन्छु कि प्रत्येक तीन तीन महिनामा रगतको कमी हुन नदिनको लागि देशैभरि तपाईँ जहाँ हुनुहुन्छ, हाम्रो रेड क्रसको सञ्जाल देशैभरि छ, त्यो रक्तसञ्चार केन्द्रहरूमा गएर अथवा हाम्रो क्याम्पहरू भइरहेको ठाउँमा गएर र नियमित रूपमा रक्तदान गरिदिनुहोस् र रगतको आपूर्तिमा र रेड क्रसलाई सहयोग गर्न हुन अनुरोध गर्न चाहन्छु।
गुप्ता सर, यहाँसँग रगत कहाँ पाइन्छ, कसरी पाउन सकिन्छ, यसको पैसा पर्छ कि पर्दैन, यसको व्यवस्थापन यहाँले कसरी गर्नु भएको छ, यसको इतिहास कस्तो थियो, वर्तमान अवस्था कस्तो छ लगायत विविध विषयमा कुराकानी गर्यौं। आगामी दिनमा फेरि पनि यस्ता सामाजिक महत्वका विषयहरूमा यहाँहरूसँग कुराकानी गर्ने नै छौं। रेडियो नेपालको स्टुडियोमा आइदिनुभयो, समय दिनुभयो र रक्त सञ्चारले गरिरहेको काम र रगतका विविध पक्ष बारेमा यहाँले जानकारी गराइदिनु भएको श्रोतालाई यहाँलाई धन्यवाद।
धन्यवाद सबै श्रोतालाई र अन्तमा फेरि पनि म रक्तदानको लागि अहिले कता कता मीडियामा सुनिन्छ होइन रक्तदानको कमी भइरहेछ, ब्लडको कमी भइरहेछ, त्यसैले रगतको अभाव नहुन दिनको लागि फेरि पनि म रक्तदाताहरूलाई अनुरोध गर्दै नमस्कार।
हस् धन्यवाद। आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं नेपाल रेड क्रस सोसाइटी केन्द्रीय रक्त संचार सेवाका निर्देशक पवन कुमार गुप्तासँग। यसै कुराकानी सँगसँगै समसामयिक कुराकानी पूरा हुन्छ। प्राविधिक सहकर्मी मोहम्मद असलमलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।